السلام علیکم،
یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہرنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہے ہمارے ساتھ اسفر امام اور انجینئر ہیں بل پارٹنر۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے وانا، جہاں پاکستان پی ٹی ایم پشتون تحفظ موومنٹ اور امن کمیٹی کے اراکین کے درمیان جھڑپیں ہوئی ہیں، کم از کم 5 افراد کی ہلاکتوں کی اطلاعات مل رہی ہیں، اس پہ ہم بات کریں گے۔ پروگرام کا ہمارا دوسرا حصہ پاکستان کی سیاست ہے، نئے کاغذات نامزدگی، ان میں معلومات جاننے کے حق جو ہے اس کی خلاف ورزی ہوتی ہے، یہ کچھ آبزرویشن اور تحفظات سامنے آ رہی ہیں اور معاملہ جو ہے وہ اب سپریم کورٹ میں، اس کے اوپر ہم بات کریں گے۔ پروگرام کے اسی حصے میں پاکستان کے اندر جو انتخابات کا موسم ہے، دیگر سیاسی جو پیش رفت ہیں، ڈیولپمنٹس ہیں، ان کے اوپر بات ہوگی، جیسے خاص طور پہ ایک عدالت نے نوٹس ایشو کیا ہے متعلقہ اداروں کو کہ فیس بک اور سوشل میڈیا کے اوپر جو جعلی اکاؤنٹس ہیں ان کے ذریعے انتخابات پر اثر انداز ہونے کی کوششیں ہو سکتی ہیں، ہو رہی ہیں، اور ان کے خلاف مؤثر اقدامات کیے جانے چاہیے ہیں۔ اور اسی سیاسی موضوع میں ہم ساتھ ساتھ تذکرہ یہ بھی کریں گے، ریحام خان پاکستان تحریک انصاف کے سربراہ، عمران خان کی سابق اہلیہ، ان کی متوقع جو کتاب ہے اس سے متعلق پہلے ہی کافی متنازع چیزیں سامنے آ رہی ہیں، اور بعض لوگوں کو ریحام خان عدالت میں لے جانا چاہتی ہیں اور چاہتی ہیں کہ عدالت نوٹس لے، جبکہ بعض لوگ ریحام خان کے خلاف حد کے عزت کے دعوے کے لیے وہ اپنے وکلاء سے رجوع کر چکے ہیں اور ریحام خان کو بھی اس بارے میں نوٹسز جاری ہو گئے ہیں۔ پروگرام کا ہمارا اگلا سیگمنٹ، نیتن یاہو اسرائیلی وزیر اعظم وہ یورپ کے دورے پہ ہیں، تین اہم ملکوں کا دورہ کر رہی ہیں تاکہ ایران کی عالمی ممالک کے ساتھ، بڑی سپر پاورز کے ساتھ جو اس کے جوہری پروگرام کے اوپر سمجھوتا ہے، اس میں ترمیم کے لیے وہ حمایت حاصل کر سکیں۔ آخر میں ہم بات کریں گے لارڈز میں فتح حاصل کرنے والے، یعنی لارڈز کے لارڈز جو ہیں وہ لیڈز میں لیڈ نہیں کر سکے ہیں، بڑی شکست سے دوچار ہوئے، ایک اننگ پلس کی شکست سے وہ دوچار ہوئے ہیں، سو اس کا بھی جائزہ لیں گے کہ ایک دم جو ہے وہ پرفارمنس میں یہ منفی کارکردگی کیوں کر سامنے آئی ہے۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب، جنوبی وزیرستان کے مرکزی قصبے وانا میں ایک روز قبل پشتون تحفظ تحریک کے کارکنوں اور حکومت کے درمیان مبینہ طور پر جو اس کے وفادار سابق عسکریت پسندوں کے درمیان ہونے والی جھڑپ ہے، اس میں ہلاکتوں کی تعداد 5 ہو گئی ہے، جبکہ علاقے میں اس کے بعد کرفیو نافذ کر دیا گیا ہے۔ جھڑپ میں 30 کے قریب افراد جو ہیں وہ زخمی بھی ہوئے ہیں، جنہیں مختلف اسپتالوں میں طبی امداد دی جا رہی ہے۔ اطلاعات کے مطابق تصادم کے بعد وانا اور نواحی علاقوں میں اتوار کی شب کرفیو نافذ کر دیا گیا تھا، جو پیر کو بھی جاری ہے۔ علاقے میں تمام تجارتی مراکز اور معاشی سرگرمیاں بند ہیں، جبکہ کرفیو کے باعث تمام سڑکیں بھی سنسان نظر آتی ہیں۔ علاقے میں سیکورٹی فورسز کے دستے گشت کر رہے ہیں، جبکہ مواصلاتی رابطے بھی منقطع ہیں۔ جنوبی وزیرستان کی انتظامیہ نے اتوار کو ہونے والی اس جھڑپ کے اور اس میں ہونے والے جانی اور مالی نقصانات کے بارے میں ابھی تک کوئی باضابطہ بیان جاری نہیں کیا ہے، تاہم مقامی قبائلی یہ بتا رہے ہیں کہ ہلاک ہونے والوں میں پختون تحفظ تحریک کے 3 اور حکومت کے وفادار 2 عسکریت پسند شامل ہیں۔ بعض حلقوں کی جانب سے، منظور پشتین یا ان کے حامیوں کی جانب سے، یہ بیانات بھی میڈیا کے ذریعے سامنے آئے ہیں کہ یہ پرو گورنمنٹ طالبان ہیں یا گڈ طالبان ہیں جنہوں نے ہمارے اوپر حملہ کیا ہے۔ ہم پچھلے مہینے منظور پشتین کے ساتھ ایک انٹرویو میں انہوں نے اس جانب اشارہ کیا تھا کہ ان لوگوں کے ذریعے ہمیں ڈرایا یا دھمکایا جا رہا ہے جو بذات خود کبھی پاکستان کے فوجی جوانوں کے سروں کے ساتھ فٹ بال کھیلتے رہی ہیں۔ ان کا اشارہ طالبان کی جانب تھا، لیکن پاکستان کی فوج کیٹیگوریکلی اس چیز کو ڈینائی کرتی ہے کہ کسی بھی عسکریت پسند گروپ، خاص طور پہ کوئی ایسا عسکریت پسند گروپ جس کو پاکستان کی فوج کی حمایت حاصل ہو، وہ اس لڑائی میں شریک ہے۔ پاکستان کی فوج کے ترجمان میجر جنرل آصف غفور، انہوں نے آج بریفنگ دی، جو ڈائریکٹر جنرل آئی ایس پی آر بھی ہیں، صحافیوں کو، اور اس سوال کے جواب میں بھی انہوں نے بتایا کہ یہ لڑائی در حقیقت ان کے نالج کے مطابق، ان کو حاصل ہونے والی معلومات کے مطابق کس طرح کی تھی، کس بنیاد پہ تھی۔ پہلے ان کا نقطہ نظر لیتے ہیں، پھر انالیسس کے لیے اور اپڈیٹس کے لیے ہمارے ساتھ ہوں گے عصمت جہاں شاہجہاں صاحبہ، پولیٹیکل لیڈر ہیں، ممتاز سرگرم کارکن ہیں، سیاسی کارکن رہنما ہیں، اور منظور پشتین کے جو پشتون تحفظ موومنٹ ہے اس میں بھی بڑھ چڑھ کے حصہ لے رہی ہیں۔ طاہر خان صاحب سینئر صحافی ہی ہیں، تجزیہ کار ہیں، ایکسپریس ٹریبیون کو بھی کنٹریبیوٹ کرتے ہیں، وہ ہمارے ساتھ ہوں گے۔ سو ڈی جی آئی ایس پی آر میجر جنرل طاہر غفور،
وانا میں ان کا قبیلہ ہے جو محسود کا ہے، احمد زئی ہے، ایک امن کمیٹی ہے، انہوں نے پچھلے سالہ سال جو دہشت گردی کے خلاف جنگ تھی اس امن کمیٹی نے لڑی ہے. جب دہشت گردی تھی تب بھی لڑی تھی, اور دہشت گردی کے بعد ابھی جب سٹیبلٹی کا فیز آیا اس میں بھی وہ اپنا کام کر رہے ہیں. تو ان کے جو علی وزیر صاحب ہیں وہ پچھلے چند دنوں سے وہاں جا کے تو لوکلز کے سامنے اینٹی آرمی نعرے لگا رہے تھے یا اینٹی اسٹیٹ نعرے لگا رہے تھے, جس کو اس امن کمیٹی نے منع کیا. انہوں نے ان کا جرگہ بلایا کہ آ جائیں جرگے میں بیٹھے ہیں, بیٹھ کے بات چیت کرتے ہیں. تو وائل دیٹ امن کمیٹی بیٹھی ہوئی تھی اس کا انتظار کر رہی تھی, ان کے لوگ آئے اور ان کی آپس میں جو ہے وہ سکفل ہوئی, اور جس کا نتیجہ ان کا کلچر ہے, ان کے پاس ویپن بھی تھے تو ان کی آپس میں فائرنگ شروع ہو گئی. آپ پوچھئے علی وزیر صاحب سے کہ کیا ایف سی اور آرمی نے آ کے ان کو لڑنے سے منع نہیں کیا. ان کے آپس کے فائر سے جو کیجولیٹیز ہوئیں انفارچونیٹ ہاؤس ایور, اس کو اویکویٹ کس نے کیا؟ آرمی کے ہیلی کاپٹر استعمال کر کے زخمیوں کو ٹائم پہ ہسپتال پہنچایا گیا تاکہ ان کی جانیں بچ سکیں. اور سوشل میڈیا پہ کیا پروپیگنڈا ہو رہا ہے, ایک 8 سال کی بچی کی فوٹو لگا کے کہ جی یہ دیکھیں یہ فوجیوں کی فائرنگ سے یا طالبان کی فائرنگ سے جو ہے وہ ماری گئی ہے. دیر از نو فیٹل کیجولیٹی آف اے چائلڈ ان وانا. تو جب آپ اس قسم کا پروپیگنڈا کریں گے تو آپ مجبور کریں گے اسٹیٹ کو کہ وہ آپ کی خواہش کے مطابق آپ کے اگینسٹ فورس استعمال کریں جو ہم نہیں چاہتے.
تو آپ ریاست کو مجبور کریں گے کہ وہ آپ کی خواہش کے مطابق آپ کے خلاف ایکشن لیں جو ہم نہیں چاہتے ہیں. عصمت شاہ جہاں صاحبہ بہت شکریہ آپ کا, طاہر خان صاحب آپ کے بھی ہم ممنون ہیں. عصمت صاحبہ آپ کی معلومات کیا ہیں اس واقعے کے بارے میں, کس طرح سے یہ پیش آیا ہے؟ کیا یہ واقعتاً طالبان ہیں, عسکریت پسند ہیں یا امن کمیٹی کے لوگ ہیں؟ کس بات پہ یہ جھگڑا ہوا اور جو کیجولٹیز ہوئی ہیں اس کے بارے میں کیا مصدقہ اطلاعات آپ کے پاس ہیں؟
بہت شکریہ اپنے شو میں بلانے کا. سب سے پہلے تو جو آئی ایس پی آر کے نمائندے نے جو باتیں کی میں اس کو مکمل رد کرتے ہیں ہم, کیونکہ ہم سمجھتے ہیں کہ جس طرح وہ کہہ رہے ہیں کہ امن کمیٹیاں کی بات کی کہ وہ علاقے میں امن لا رہے ہیں, وہ طالبان کی ایک نئی شکل ہے. امن کمیٹی کی آڑ میں یہ سارے طالبان ہیں. اور آپ نے بھی اپنے تعارف میں جو بات کی اس کی بھی میں وضاحت کرنا چاہتی ہوں کہ ایکس طالبان نامی کوئی چیز وہاں نہیں ہے. اور یہ بات ہماری علم میں ہے کہ اس علاقے میں جو پاکستان کی ملٹری اسٹیبلشمنٹ ہے وہاں پر اپنے اسٹریٹجک اثاثے رکھے ہوئے ہیں, اسلحے بھی رکھے ہوئے ہیں. مقامی لوگوں کو جو ہے وہ ڈس آرم کیا گیا ہے. اور جو طالبان ہیں وہ آج کے دن یعنی کہ کرفیو کے دوران بھی کھلم کھلا دندناتے ہوئے گھوم رہے ہیں. تو وہاں پر ظاہر ہے, اور جو آئی ایس پی آر کے نمائندے نے کہا کہ وہاں پر اینٹی اسٹیٹ نعرے لگائے گئے, پہلی بات تو یہ ہے کہ پاکستان کے کسی بھی ادارے پر اور پاکستان کی آئین پر تنقید کرنا ہمارا آئینی حق ہے. ہم سمجھتے ہیں کہ پاکستان میں امن کی بحالی کے لیے ضروری ہے کہ پاکستان کی جو اسٹیبلشمنٹ ہے وہ اپنی یہ پالیسیاں ترک کر دے. گڈ بیڈ طالبان اور امن جرگے ہمیں منظور نہیں ہیں, کیونکہ یہ سب جو ہے پروکسیز کی شکلیں ہیں, اور ان کے ذریعے ریجن میں جو کووڈ وار لڑی جا رہی ہے اس سے پوری دنیا باخبر ہے. تو ظاہر ہے کہ پی ٹی ایم کا جلسہ ہے اور وہاں پر طالبان جا رہے ہیں اور اسلحے پر آپ نے پابندی لگائی ہوئی ہے, تو کہاں سے اسلحہ آ گیا؟ ایسی وہاں پر موجود تھی اور فوجی بھی وہاں پر موجود تھے, تو یہ ان کی موجودگی میں اسلحہ بردار آتے ہیں, مسلح گروپس آتے ہیں اور وہ ٹوپیاں جلانا شروع کر دیتے ہیں اور وہ پھر جلوس پہ فائرنگ کرتے ہیں. تو اس کے باوجود آپ یہ کہتے ہیں کہ بھائی یہ غدار ہیں, اس کے باوجود آپ یہ کہتے ہیں کہ یہ اینٹی اسٹیٹ ہیں. اینٹی اسٹیٹ تو آپ خود ہیں, آپ نے خود پاکستان میں اڈے دیے, آپ نے خود لوگوں کو یہاں سے دوسرے ممالک کو بیچا. 33 بلین روپے کی آپ نے جنگ لڑی, اپنے ملک کے وسائل, اپنے ملک کے جوانوں کو طالبانوں میں بدل دیا. اور پھر جو ہے جو لوگ امن کی بات کرتے ہیں, جن کے جلسوں میں ہمارے جلسوں میں ایک گملہ تک نہیں ٹوٹا, ہم امن کا ہی تو علم لے کر نکلے ہیں. ہمارے دو علم ہیں, ایک کالا ہے اور ایک سفید ہے. کالا علم غم کی نشانی ہے کہ کیا گزری ہم پر, اور ہماری اپنی ریاست نے ہم پر کتنے مظالم ڈھائے. اور سفید علم جو ہے ہمارا وہ امن کی نشانی ہے.
اچھا لیکن اس میں صاحبہ اگر میں آپ کے بیانیے کو درست مانے قبول کریں تو پھر پاکستان کی فوج اس وقت اسے کس طرف سے مشکلات کا سامنا ہے؟ پاکستان کی اپنی فوج کی کیجویلٹیز ہو رہی ہیں, اعلیٰ آفیسرز جو ہیں اس میں اپنی جان دے رہی ہیں, سو اگر یہ طالبان پاکستان کی فوج کے ساتھ ملے ہوئے ہیں تو پاکستان کی فوج کو کون ہدف بنا رہا ہے؟
دیکھیں بات یہ ہے کہ یہ میں ان کو طالبان تو سب لوگ کہتے ہیں, میں ان کو بولتی ہوں یہ ڈیتھ اسکواڈز ہیں, کہ اگر آپ نے پروکسی کے لیے ڈیتھ اسکواڈز رکھے ہوئے ہیں, آپ ان کو کشمیر میں بھی لڑاتے ہیں, افغانستان میں بھی لڑاتے ہیں, سیریا بھی بیچتے ہیں, تو یہ لوگ تو کرائے کے قاتل ہیں, تو وہ کسی اور گروپ سے بھی پیسے لیتے ہیں, یہ دنیا بھر کے سعودی عرب سے بھی لیتے ہیں, ان سے بھی لیتے ہیں, اور ان کے آپسی اختلافات ہو جاتے ہیں تو پھر فوج اور ان کی بھی لڑائیاں ہوتی ہیں جن کو یہ بیک طالبان کہتے ہیں. پہلی بات تو یہ ہے, اور دوسری بات یہ ہے کہ جو یہاں اکثر جو ہیں یہ دھماکے میں مارے جاتے ہیں.
سو کیا ایسے گروپ صرف پاکستان میں ہیں یا پاکستان کی سرحد کے آر پار بھی ہیں؟ دیگر حکومتیں بھی اسی طرح کی پالیسیز رکھتی ہیں جو پاکستان کے لیے ان کے کچھ گڑ طالب بان ہوں, کچھ اپنے لیے ان کے یا پاکستان کے لیے کے پوائنٹ آف ویو سے گڈ ہوں, اپنے لیے بیڈ ہوں, تو دوسری طرف بھی ہیں ایسے گروپ.
ہاں وہ دیکھیں بات یہ ہے کہ اس ریجن میں امپیریلسٹ وار جاری ہے. امریکہ جو ہے اپنی بھرپور طاقت کے ساتھ نیٹو کی بیک اپ کے ذریعے افغانستان میں بیٹھا ہوا ہے, اور یہاں پر اس ریجن پہ سینٹرل ایشیا اور چائنا اور ایران پر نظر جمائے بیٹھے ہیں, تو اپنے جو بھی ان کی بزنس انٹرسٹ ہے, ان کی سرمایہ اور اسٹریٹجک انٹرسٹ ہے, ان کے لیے وہ اس ریجن میں بیٹھے ہوئے ہیں. تو اس ریجن میں اس ریجن کے تمام ممالک بھی ملوث ہیں اس پوری جنگ میں. وہاں افغانستان سے بھی یقیناً کچھ نہ کچھ تو ہوتا ہوگا, ہندوستان سے بھی ہوتا ہوگا, لیکن سوال یہ ہے کہ آپ اپنے ہمسائے تو نہیں بدل سکتے نا.
صحیح,
پاکستان کے جتنے بھی ہمسائے ہیں ان سب ہمسایوں سے پاکستان کی لڑائی ہے. چین بھی پاکستان سے کتنا اعتماد کرتا ہے یہ بات آپ کو معلوم ہے. آپ ہندوستان سے بھی لڑ رہے ہیں, آپ افغانستان سے بھی لڑ رہے ہیں, آپ شیعوں کو بھی یہاں مار رہے ہیں کہ بھئی ان کو ایرانین فنڈنگ ہے. تو اپنے ہمسایوں سے تعلقات بنانا اور امن کی بنیاد پر خارجہ پالیسی کو استوار کرنا ضروری ہے, نہیں تو پھر تو یہ اسی طرح ہی چلتا رہے گا. آپ ان کی کشمیر میں لوگوں کو مرواتے رہیں گے, وہ آپ کے کشمیر میں مرواتے رہیں گے, اور اسی طرح افغانستان میں بھی ہوتا رہے گا اور پاکستان میں بھی ہوتا رہے گا. تو پاکستان جو ہے وہ
ایک کانٹرا کوشچن یہاں پہ, اس طرح کی بحث ہوتی ہے, میں معافی چاہتا ہوں, طاہر خان صاحب بھی ہمارے ساتھ ہیں, آپ کی بات سن رہے ہوں گے, اس طرح کی بحث مباحثے یہاں پہ امریکہ کے اندر بھی, ویسٹ کے اندر بھی, جو پاکستانی کمیونٹیز ہیں, انٹیلیجنشیا ہے, یہ ایک پوائنٹ آف ویو ہے. تو ایک کاؤنٹر کوشچن ان سے کیا جاتا ہے کہ اگر ایک لمحے کے لیے تسلیم کر لیا جائے کہ پاکستان کی ایجنسیاں, پاکستان کے انٹیلیجنس ادارے, ان کی یہ اپروچ ہے, سو کیا باقی دنیا کے جو ادارے ہیں, ان میں سی آئی اے بھی ہو سکتا ہے, اس میں افغانستان کی ایجنسی بھی ہو سکتی ہے, اس میں را بھی ہو سکتی ہے, اس میں موساد بھی ہو سکتی ہے, اس میں ایم سکس بھی ہو سکتی ہے, کیا کبھی ان اداروں کی پالیسیز کا ایون پوسٹ مارٹم کرنے کا بھی کبھی کسی کو موقع ملا ہے, یا کبھی ایک ٹویٹ ان اداروں کی پرفارمنس کے اوپر یا ان کی اپروچ کے اوپر بھی کبھی کسی نے کہی ہے؟
آپ مجھ سے بات کریں
جی, یہ آپ سے, طاہر صاحب کی بات آتا ہوں جی.
اچھا دیکھیں میں تو یہ سمجھتی ہوں کہ اس ریجن میں جو بائیں بازو کے لوگ ہیں وہ ہمیشہ سے یہی بات کر رہے ہیں کہ بھئی یہاں پر جہاد جو ہے امریکیوں نے شروع کیا, اور سی آئی اے کو پاکستان کی فوج نے خود وزیرستان میں جگائیں گی, اور لوکل طالبان لالا کے ان کے سامنے پیش کرتے تھے, ان کو جہاد کے لیے وہ ریکروٹ کرتے تھے, اور انہوں نے یہ سارے کام کیے امریکیوں نے. اور یہ بڑی دلچسپ بات ہے کہ یہاں پر تو یہ ہمارے سروں کے اوپر اسلام لے کر کے آ گئے, ٹھیک ہے, لیکن یہ ہیومن رائٹس کے لیے, ویمن رائٹس کے لیے, اور اس کے لیے انہوں نے اپنی امبیسیوں میں یو ایس ایڈ کے فنڈنگ کھول دی. تو یہ ساری باتیں پاکستان کا بایاں بازو کرتا رہا ہے کہ کس طرح سے جو عالمی سرمایہ داری نظام ہے اس نے سامراجی جنگوں کے ذریعے جو کہ سب سے بڑا منافع بخش کاروبار ہے, اور پاکستان کے اندر بھی دہشت گردی اس وقت سب سے بڑا بومنگ بزنس ہے, اس سے متعلقہ سروسز دینا, بندے مہیا کرنا, اسلحہ دینا, اور ان گروپوں کو سامان پہنچانا, ये पाकिस्तान में बहुत बड़ा मुलाओं के लिए और मिलिट्री,
लेकिन अब जरा आते हैं आखिरी
इंटरनेशनल है जैसे अलकायदा, इस सब के खिलाफ पाकिस्तान का माया बाजू बोलता रहे, पाकिस्तान की पश्तून कौम परस्त की इनको एक्सपोज करते रहे हैं, तो इसमें तो कोई दो राय नहीं है कि पाकिस्तान की फौज के बारे में बात कर रहे हैं जो कि इनकी सबसे बड़ी है बेसिकली, तो आप तारीख उठाकर देख लें।
ठीक, आपको
तो ये सब बैठे हुए हैं।
ताहिर साहब, मैं आखिरी सवाल आपसे ये करना चाह रहा हूँ, ज़रा ये बताइएगा कि अब आज DGISPR ने जो ब्रीफिंग भी दी और आखिरी उनका जुमला भी था कि रियासत को मजबूर ना करें कि कोई एक्शन लिया जाए, और ख़ास तौर पे उन्होंने अपनी इस ब्रीफिंग में पहले ये कहा कि जब हमने मंजूर पश्तीन साहब को, मोहसिन दावर साहब को बुला के उन्होंने शुक्रिया भी अदा किया कि आपने मसला हल कर दिया है, सो फिर भी इस तरह की एक्टिविटीज़ जारी हैं, सो अब बुनियादी तकाजा क्या है? लापता अफराद के बारे में भी उन्होंने कहा कि रियासत के अपनी तकाजे, उसकी मजबूरियाँ, हर लापता शख्स जो है वो ज़रूरी नहीं है कि वो रियासत के इदारों के पास हो, वो सिक्योरिटी फोर्सेस के पास हो, वो हो सकता है कि रियासत के ख़िलाफ़ अफगानिस्तान में बैठा लड़ रहा हो, वो हो सकता है कि आलमी सतह पे जो एक अस्करियत पसंदी की लहर है वो किसी शाम में बैठा हो, वो यमन में बैठा हो, वो इराक में मौजूद हो, वो कहीं भी हो सकता है। सो ये उनका एक नुक्ता नज़र है, लेकिन अभी आप मुझे बताएं क्या स्टेट ऑफ कोऑर्डिनेशन है इस वक्त PTM और पाकिस्तान के सिक्योरिटी के इदारों के दरमियान? PTM एहतजाज जारी रखेगी या जो अरेंज जो इकदाम किए गए इवन पाकिस्तान की फौज के सरबराह ने कहा कि हमारे बच्चे हैं मंजूर पश्तीन, हम उनके साथ बात करेंगे, और DGISPR ने कहा कि उनके खिलाफ किसी सतह पे ताकत इस्तेमाल ना करने की सख्त हिदायत है हमें, सो इस वक्त स्टेट ऑफ रिलेशनशिप क्या है? मैंने दूसरी तरफ का भरपूर वर्जन दिया। जी,
आपने मुझसे सवाल किया है,
चलिए आप बता दीजिए, फिर इस्मत साहब को बता देंगे। ताहिर साहब, मैंने जानबूझ के कोशिश की कि पहले इस्मत साहब से डिटेल ज़रा बात हो जाए, ये सारा ये जो वाना में इवेंट हुआ वाक़या, इसके ऊपर आपकी इन्फॉर्मेशन क्या आ रही हैं, आपका तजिया क्या है, और ये जो मैंने पूरी तमहीद के साथ एक सवाल किया है कि इस वक्त दोनों जो फरीक हैं रियासत के इदारे और PTM, उनके दरमियान ताल्लुकात की जहत या समत क्या है?
देखें जी, जो बुनियादी तौर पे हमारे जो सवाल हैं, हमारी जो मांगे हैं, हम यहाँ पर रियासती जबर का खात्मा चाहते हैं, हम इस रीजन में दहशतगर्दी का खात्मा चाहते हैं, हम यहाँ पर जंग का खात्मा चाहते हैं, हम अमन चाहते हैं, और उससे जुड़ी हुई जो पूरी इंटायर इंफ्रास्ट्रक्चर है हम इसका खात्मा चाहते हैं। ये तालिबान हो गए साथ में, ये चेक पोस्टें हो गई और लैंड माइंस हो गई, मतलब इतने बच्चे मर चुके हैं इन लैंडमाइन।
इस बारे में उन्होंने कहा है कि चेक पोस्ट जो बेहद कम कर दिए गए हैं, जो लैंडमाइंस हैं या बम वहाँ पे अनएक्सप्लोडेड हैं, वो हर साल कहते हैं जो 2010 में थे वो 2012 में नहीं है, उस तादाद में जो 2012 में है वो 2014 में नहीं है, यानी ग्रेजुअली कम किया जा रहा है, लोग वहाँ पे मसरूफ हैं, वो जो लैंडमाइंस हैं या उसके साथ साथ वो जो अनएक्सप्लोडेड बॉम्ब्स हैं उनको खत्म किया जा रहा है।
इतने सारे बच्चे कैसे मर गए,
तो
इसका जवाब क्या है?
इसका जवाब उन्होंने बताया कि जब जंग होती है ये जालिम चीज है और इसकी बड़ी कीमत देते हैं पाकिस्तान की फौज के 16,000 लोग हैं, 80,000 पाकिस्तानी तकरीबन,
अगर नहीं बदलते
जी,
जो पाकिस्तान की जो खारजा पॉलिसी है जब तक पाकिस्तान वो नहीं बदलता, क्योंकि ये तो एक स्ट्रेटेजिक जंग यार्ड है फाटा जो है, पश्तून रीजन जो है, हमारे बच्चों को गन पाउडर बनाया गया, उनको इस्तेमाल किया जाता है, छोटे छोटे बच्चों को तालिबान बनाया जाता है, अभी इतने हजारों की तादाद में मदरसे,
तो अभी आपकी फिर ये जंग फॉरेन पॉलिसी चेंज करने के लिए है या वो जो चंद बुनियादी मुतालबात आपने सामने रखे हैं उसके बारे में है?
हेलो
जी, मेरा सवाल था कि फिर ये आपकी जंग पाकिस्तान की खारजा पॉलिसी बदलने के लिए है या जो बुनियादी चंद मुतालबात आपने रखे हैं उसके लिए आप फाइट कर रही हैं?
ये तो उसकी बैकग्राउंड में सारी चीजें हैं ना, हम तो अपने मुतालबात कह रहे हैं कि हमारे लिए आप हमारे बच्चे लेकर के आए जिनको आपने गायब किया हुआ है, इस इलाके को सफाई करें, गुड बैक तालिबान, ये जो भी आप कर रहे हैं जाहिर है सबको ताल्लुक तो पाकिस्तान की खारजा पॉलिसी से भी है ना
जी,
लेकिन हम
जी मुझे जरा ताहिर साहब को काइंडली अब काफी देर से, ताहिर साहब मैं बिल्कुल अब मैं कभी जिंदगी में ऐसा नहीं होता कि मैं अपने मेहमान को 20 मिनट तक अपने साथ रखूं, लेकिन ऐसी थी मुझे उम्मीद थी कि आप भी इस गुफ्तगू को सुन रहे हैं, आप इसको एंजॉय भी कर रहे
हैं, जी हाँ मुझे कहीं भागना था
मैंने, जी हाँ एक तो जाना था इसमें साहबा को, एक ये वजह थी, दूसरा फिर मैं ये चाह रहा था कि वो चूंकि इन इंडिपेंडेंट, आप एक पार्टी हैं, दूसरी पार्टी का वर्जन मैं दे रहा हूं, सो ताहिर साहब इंडिपेंडेंटली एनालिसिस कर सकें, तो मैंने इसलिए भी ताहिर साहब को ऑन होल्ड रखा है कि वो दोनों तरफ का नुक्ता नज़र दे सकें। मैंने पाकिस्तान की फ़ौज का तर्जमान का बयान आपके सामने रखा, फ़ौज के बयान तर्जमान की जो गुफ्तगू है वो आपके सामने रखी, और इसमें साहबा का मौक़िफ़ जो है पी टी एम के रेफरेंस में वो आपके सामने था। ताहिर खान साहब, आप ज़रा इंडिपेंडेंट एनालिसिस दीजिएगा इस आज की झड़पों के बारे में भी, क्या इतलात आप तक पहुँची हैं, और दूसरा ये कि ये जो एक इंगेजमेंट दोनों फरीकों के दरमियान नजर आई थी, अब उसकी डायरेक्शन या समत क्या है, मामलात कुछ सुलझते हुए नजर आते हैं या उसी तरह से पेचीदा हैं?
शुक्रिया आपका। मेरी नजर में DGISTR की प्रेस कॉन्फ्रेंस से तो यही लगता है कि मामलात पेचीदा हुए हैं, मुश्किल की तरफ जा रहे हैं, हल होने की तरफ नहीं जा रहे। उसमें असल में एक मसला है, फौज का तर्जुमान, हुकूमती तर्जुमान तो अपना मौकफ, वो तो जाहिर बात है वो तो अपना मौकफ की बात करेंगे, लेकिन मेरी नज़र में उनकी प्रेस कॉन्फ्रेंस मेरी नज़र में काफ़ी चीज़ें उसमें गैर शफाफ थी, वाजह नहीं थी, और वो अपने दिफा भी सही नहीं कर सका। मैं हैरान था उसके उन अल्फाज से कि उसने अपने इदारों के साथ तालिबान को भी खुद ब खुद नफी कर दिया, वो जो बच्ची का मिसाल दे रहे
हैं। हाँ, क्या वो कहते हैं हम हैं या तालिबान है, बिल्कुल सही।
तो मैं हैरान हूँ इस पे। दूसरी बात ये है कि वाना में लोगों से जिस तरह के दीगर मसूद एरिया में लोगों से असलहा लिया गया, वहाँ भी आम लोगों से असलहा लिया गया, असलहा वहाँ पर अमन कमेटियों से, लेकिन मैं हैरान हूँ कि पाकिस्तानी फौज वहाँ मौजूद है, वहाँ पर फ्रंटियर कोर मौजूद है, वहाँ पर लोकल मलेशिया मौजूद है, तो क्या जवाब बनता है नाम नहाद अमन कमेटियों का इस वक्त? अब दूसरा जो एक बहुत बड़ा एक अफसोसनाक जो बड़ी चीज है वो यही है कि अब साबिक कबाइली इलाका खैबर पख्तूनख्वा का हिस्सा बन गए हैं, इसका फौज भी एक स्टेक होल्डर था, लेकिन मेरे ख्याल में कल जो वहां पर कर्फ्यू लगा है किसी को भी नहीं मालूम कर्फ्यू किसने लगवाया है, किसके कहने पर लगा है, कौन वहां जिम्मेदार है। मेरे ख्याल में अभी भी फौज की नजर में आज के जो हालात हैं वो शायद तीन चार महीने पहले वाले। अब तो आप वहां लोगों को जिला बन गया है, लोगों को वहां छोड़ दो, मकानी इंतजामिया को पावर दो, वहां लोगों को इख्तियार दो कि वो अपने कबाइली रिवायात या जो भी है उसके मामला से। तो मेरी नजर में आज बिल्कुल क्लियर बात नहीं आई ना फौज के तर्जुमान की तरफ से, और एक अजीब सी सूरत हाल तो ये है कि कल से वहां पे हालात इंतहाई खराब है, लेकिन वहाँ जो मकामी इंतजामिया है, जो साबित पॉलिटिकल एजेंट है जिसको अभी डिप्टी कमिश्नर कहा जाएगा, न उसकी तरफ से कोई बयान आ रहा है, न उनकी नायब की तरफ से कोई बयान आ रहा है, बिल्कुल एक अंधेर नजरी सी अभी भी वही हालात है। लेकिन एक और भी इदारों को सोचना पड़ेगा कि अब वो पुरानी वाली हालत नहीं रही। अब लोग अगर आप उसको एक तरफ पढ़वाएंगे तो आपके दूसरा वो सामने नहीं करेगा, वो आपको जवाब देगा। अब लोगों में आजादी है, लोगों को पता चला कि वो किस तरह अपने हुकूक की बात करेंगे, तो लिहाजा ये जो कल हुआ है ये बिल्कुल वही हुआ है कि लोग अब समझ गए हैं, लोग अब कंप्रोमाइज नहीं करेंगे, समझौता नहीं करेंगे, जो चीज उनको गलत नजर आएगी वो उसका जवाब देंगे। तो इस हसासियत को रियलाइज करने के लिए, समझने के लिए इदारों को इन लोगों के एहसास और जज्बात को देखना पड़ेगा, उनको महसूस करना पड़ेगा।
तो ताहिर साहब, ये फिर कितना जरूरी है कि जैसे पाकिस्तान की फौज के तर्जुमान ने आज ये भी कहा कि 5,000 फेक अकाउंट या अकाउंट उसी दिन जिस दिन तहरीक बनती है मंजूर पश्तीन की अफगानिस्तान से खुल जाते हैं, उनकी टोपियां वहां से बन के आ जाती हैं। सो ये कितना जरूरी कि अगर इस तहरीक को अपनी सरजमीन के अंदर रहते हुए अपने मुतालबात में जान डालनी है तो उसके लिए कोई गैर मुल्की मदद का शायबा भी ना हो।
पाकिस्तान में ये जो गद्दार वाला, ये जो गैर मुल्की फंडिंग वाला, ये माजी में भी होता रहा है, ये अब भी होता है, ये दावे ये मुस्तकबिल में भी होंगे, लेकिन अच्छा होता पाकिस्तान के तमाम टीवी चैनल वैसे भी अब कंट्रोल है और उनके पास आप सबूत है सिर्फ एक स्लाइड से, जिसमें आप उन सहाफियों को भी दिखाएं कि जो यहाँ पे जमहूरियत की बात करते हैं, उन लोगों को भी आप दिखाएं, उसको मशकूक बनाएं, उनकी जिंदगी को खतरे में डालें। अगर आपके पास सबूत हो कि मंजूर पश्तीन को PTM को बाहर से इमदाद मिली है, उनको पैसे मिले हैं, इनके पास तमाम जदीद आलात है, उनके टेलीफोन जो अगर सेफ हुए हैं वो दिखाएं, उनके अगर किसी की फंडिंग किसी जरिए से हुंडी से हुई हो, बैंक से हुए तो वो दिखाएं, तो फिर लोग आप पे यकीन करेंगे कि वाकई उनके पास सबूत है। सिर्फ एक स्लाइड से एक तरफा तौर पर लोगों इससे आप लोग अब मुतमईन नहीं कर सकते।
ये बात ऐसे नहीं मैंने
भी बात करूं।
अच्छा इसमें सहमत हैं आप हमारे साथ, मैं समझा जी।
हर बदना बना था
जी
जो इन्होंने बात रखी है, ये बिल्कुल सही बात है। और हम यही कहते हैं कि कितनी बेशर्मी से, कितनी बेदलेवी से वो ये कहते हैं कि थैंक्स टू लोकल मीडिया। और जनरल ने ये भी कहा कि ये लड़ाई इनका कल्चर है, इन्होंने ISPR ने जितनी भी एडवर्टीजमेंट बनाई उसमें पश्तून को दहशतगर्द दिखाया। हालांकि रियासी दहशतगर्दी की सबसे बड़ी मिसाल पाकिस्तान की मिलिट्री एस्टेब्लिशमेंट ने खुद कायम की है। जितने लोग पाकिस्तान में मरे गए हैं आज तक, उनमें रियासी पॉलिसी मुलविस रही है। और ये जो बात है कि अगर तो है, ये बार बार हमें कहते हैं कि ये गद्दार हैं, बाहर से टोपियां हैं, टोपियां तो यहीं की हैं, यहीं पर बनती हैं। और दूसरी बात यह है कि पश्तून इस बॉर्डर के उस पार भी, इस पार भी है, एक ही जैसे ये कपड़े पहनते हैं, एक ही जैसा हमारा कल्चर है, एक ही हमारी जबान है। इस बुनियाद पर कि वो उस तरह दिखती हैं, कि वो उस तरफ लोग पहनते हैं, ये एक सकाफती प्रोफाइलिंग है। और जो इन्होंने बात की जनरल ने कि हमने अमन का क्याम कर दिया था और फिर ये क्यों उठ खड़े हुए हैं, अगर ऐसा है अमन का क्याम हो गया है तो फिर पिछले दिनों में ये टारगेट किलिंग क्यों? आपने एहसानुल एहसान को अपने पास रखा है, आप तमाम तालिबान कमांडर्स को वापस निकाल ले आए, और परसों जुमे वाले दिन आपने निकाल के ले आए हैं मौलाना अब्दुल अजीज को, उसने खुतबा दिया है, ठीक है, और जितने भी आपके पुराने कमांडर्स थे उन सबको वापस निकाल के उनको अल्लाह दे के खुला छोड़ दिया है। तो ये सूरत हाल, और फिर जो हम पर क्रैक डाउन हुए, हमारे कारकुनों को मारा पीटा गया, उठाया गया, खुद मुझे उठाया गया, बंदूकों के बटों से मारा गया, और आज तक वो क्रैक डाउन जारी है। हमारी एक ही मांग है कि आप फुटेज रिकंसिलिएशन कमीशन बनाएं। किस दिन का, किस बात का इंतजार है?
सही, ट्रुथ एंड रिकंसिलिएशन।
घर तोड़े गए हैं, मिलिट्री ऑपरेशन हुए, 53 लाख लोग के घर हुए हैं, लोगों के बच्चे नहीं है, इसका जवाब चाहिए।
जी बहुत शुक्रिया आपका इस मजा से। हवालदार जुल्फकार हैं मोहम्मद एजेंसी से हमारे साथ, एक कॉलर
लोगों को उठाते हैं।
जी हवालदार जुल्फकार मोहम्मद एजेंसी से हमारे साथ हैं। जी अस्सलाम वालेकुम हवालदार। जी वालेकुम
सलाम। वालेकुम सलाम सर। इसमें सर ये कौमी तनाजे का कोई अंदर में कौमी तनाजे का कोई रंग तो नहीं है? शायद कौमी तनाजे के अंदर में कोई रंग पे है, इसके हवाले से लड़ रहे हैं ये लोग
कौमी तनाजे के। मैं आपकी बात समझ नहीं सका। खैर हबीब हुसैन शाह साहब एक और हमारे कॉलर रावला कोट से।
जी सलामकुम, मैं सैयद हबीब हुसैन शाह के रावला कोट से बोल रहा हूँ। मैं ये जो इस्मत साहब है मैं इनको जानता नहीं हूँ, जो गुफ्तगु इन्होंने किया मैं उनको आदाब पेश करना चाहता हूँ, और मेरे दिल में उनकी बड़ी कदर बढ़ गई है। हमारी अदालत में भी कहा जाता है कि जो कुछ कहना है सच कहूंगा, तो तमाम पैगम्बरों ने बड़ी किताबों में कहा है कि सच ही कहना चाहिए, और इन्होंने बड़ी बातें सच्ची कही है। मैं एक ही सवाल करता हूँ कि तीन मुल्कों ने क्यों इन तालिबान को तस्लीम किया था, जिसमें सऊदी अरब, UAE और पाकिस्तान है, और ये दुनिया के 200 मुल्क है, उन्होंने क्यों नहीं तस्लीम किया? और फिर ये जंग अफगानिस्तान में छेड़ी किस ने, और ये जो कत्लो गारत हुई है सारी चाहे फौज मरी हमें उसका भी दुख है, और जो गरीब दीगर लोग मारे गए तो इसका जिम्मेदार कौन है? ये तो उस वक्त की सियासी और ये अस्करी हुकूमतें सारी जिम्मेदार है, और फॉरन पॉलिसी के पीछे तो हमारे जिन्नात कायम है, वो तो सही हो ही नहीं सकती है।
बहुत शुक्रिया आपका हबीब हुसैन शाह, आप हमारे साथ रावला कोट से मियांवारी से हमारे साथ हैं। जी अस्सलाम वालेकुम। जी कौन?
सलामुअलैकुम जनाब।
जी वालेकुम सलाम।
मुरीद खान दोस्त से बात कर रहा हूँ जनाब। ये जो पॉलिटिकल सिस्टम था फाटा का बहुत बेहतरीन था, बेहतरीन चल रहा था। ये हमने जो अफगानिस्तान की जंग लड़ी है ये रूस के साथ, ये सारा हमारा तबाही हो गई है। यकीन करो कि अमेरिका ने हमें इस जंग में फंसा कर ये कंबल हमारे ऊपर जो है ना ये डाल कर चला गया है, ना हमारी जान छूटती है ना कमर हमें छोड़ जाए। ये पता नहीं कब जान छूटेगी, ये खुदा हदायत करे जवाल हक को। जवाल हक ने ये हमारे जो जंग में ढोसा है
افغانستان کی جان ہے, اللہ تعالیٰ رحم کرے پاکستان پر, پتہ نہیں کب یہ جان چھڑے گی. یہ تو ستیاناش ہو گیا پاکستان کا, 53,000 آدمی مر گئے ہیں اور لوگ بے گھر ہو گئے ہیں.
بہت شکریہ آپ کا مرید خان, آپ نے جو ان کی آپ نے اپنی رائے دی, آپ کا بہت شکریہ. عصمت جہاں صاحب آپ کے ہم ممنون ہیں. طاہر خان صاحب, پاکستان کی سیاست پہ آپ کے میں کمنٹس لینا چاہوں گا اگلے سیگمنٹ میں, تھوڑا وقت ہمیں مزید دیجیے گا, ایک بریک کے بعد واپس آتے ہیں سامنے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن میں پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن, پروڈیوسر ہیں ہمارے ساتھ تصفر امام, اور بل بارڈر ہمارے انجینئر ہیں. پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان کی سیاست پہ. ایک دو کاغذات نامزدگی کے اندر بعض ایسے کالمز جن میں امیدواروں سے متعلق معلومات, خاص طور پہ ان کا ٹیکس سے متعلق یا ان کا جو کرمنل ممکنہ کوئی بیک گراؤنڈ اگر ہو سکتا ہے, بیک گراؤنڈ سے متعلق جو معلومات ہیں ان فارمز کا یا ان کالمز کا نہ ہونا, اس کے اوپر یہ بعض بنیادی تحفظات جو ہیں وہ اٹھائے جا رہی ہیں. اور یہ کہا جا رہا ہے کہ یہ رائے دہندہ کی معلومات تک جو رسائی ہے اس کے حق کے منافی بات ہے. لاہور ہائی کورٹ کے فیصلے کو معطل کیا ہے سپریم ہائی کورٹ نے, جس کے بعد پیر سے الیکشن کمیشن نے آئینی اصلاحات کے تحت بنائے گئے نئے کاغذات نامزدگی جمع کرنا شروع کر دیے ہیں, لیکن غیر جانبدار حلقے یہ بدستور سوال اٹھا رہے ہیں. سیاسی جماعتیں پارلیمان میں متفق کا طور پر منظور ہونے والے الیکشن ایکٹ کے تحت بنائے گئے اس فارم کو درست قرار دیتے ہوئے اس پر تحفظات کو مسترد کر چکی ہیں. انالیسز ہم لیں گے, طاہر خان صاحب ہمارے ساتھ ہیں. پولیٹیکل کیمپین آلموسٹ جو ہے وہ تمام صوبوں کے اندر جاری ہے, لیکن 3 صوبوں کے اندر ابھی تک کیئر ٹیکر یا نگران حکومت وہ نہیں بن پائی ہے. خیبر پختونخوا, پنجاب, اس کے اندر یہ معاملہ جو ہے وہ پارلیمانی کمیٹیوں کے سپرد کرنے کا فیصلہ کیا گیا ہے. طاہر خان صاحب ہمارے ساتھ ہیں, ہمیں اے جی ہلالی صاحب جوائن کریں گے, چیئرمین پولیٹیکل سائنس ڈپارٹمنٹ پشاور سے, اور اسحار رانا صاحب لاہور سے ہمارے ساتھ ہوں گے, سینئر صحافی اور تجزیہ کار ہیں. طاہر خان صاحب آپ ذرا بتائیے گا, آپ کے پی کی پالیٹکس بھی آپ کے سامنے ہے, لیکن یہ جو ایک نیشنل ایشو آ رہا ہے کاغذات نامزدگی کے اوپر بھی تنازعہ کھڑا ہو گیا ہے, اسی پس منظر میں بہت سارے لوگ التوا کے بھی خدشات محسوس کرتے ہیں, لیکن جنرلی اس وقت الیکشن جب اب 2 مہینے سے بھی اگر یہ کہا جائے کہ کم وقت باقی ہے, سو کیا مومنٹم بن رہا ہے اس پہ, ایک پولیٹیکل کیمپینز کا بھی, پولیٹیکل انوائرمنٹ کا بھی؟
شکریہ آپ کا دوبارہ. اصل میں پاکستان میں بدقسمتی سے جو جس کو جوڈیشل ایکٹیویزم کہا جاتا ہے, میں کبھی کبھی پرانے ججز کا بھی دیکھتا ہوں تو وہ بھی تنقید کرتے ہیں, جو جب سے یہ ہوا ہے اور جو ہر بندہ جاتا ہے سپریم کورٹ, ہائی کورٹ اور اپیل کرتا ہے اور ایسی چیزوں میں بھی فیصلے کرتے ہیں جس کا اختیار جو کبھی کبھی ہم سنتے ہیں لیگل ایکسپرٹ سے, قانونی وکرا سے بھی, دوسروں لوگوں سے بھی, کہ کچھ اختیارات ان کے نہیں ہوتے. تو یہ جو سر لاہور ہائی کورٹ کا آپ نے اشارہ بھی کیا, فیصلہ آیا, اب اگر پارلیمنٹ میں تمام پارٹیوں نے اگر امینڈمنٹس یا ترامیم فارم میں کاغذات نامزدگی میں انہوں نے پروپوز کیے تھے, تو آپ یہ حق تو اس سے اگر لیں گے تو پھر تو آپ جس طرح کہہ رہے کہ کنسرٹنٹی ابھی بھی موجود ہے پاکستان میں, بلکہ اگر سپریم کورٹ کا فیصلہ کل نہ آتا اور یہ اجازت نہ ملتی کاغذات نامزدگی آج سے شروع نہ ہونا, داخل ہونا شروع, تو پھر تو شکوک بالکل بڑھتے. کیونکہ پہلے بھی کہا گیا تھا, اس یہ جب یہ عبوری حکومت بنی بھی نہیں تھی اور عمران خان کا بیان میں نے پڑھا تھا کہ شاید 1 ہفتہ یا 45 دن کے لیے انتخابات ملتوی, اس پہ نواز شریف نے سخت تنقید بھی کی تھی. یہ شکوک و شبہات یہ ہے,
لیکن یہ جو بہت سارے دیکھیں نا کریٹیکل اینالسٹ بھی یہ کہہ رہے ہیں کہ یہ بذات خود یہ قرار نامہ ختم کرنا درست شاید اقدام نہیں تھا. تو جب یہ اتنی کریٹیکل کوشچننگ ہو رہی تھی, ماحول بھی بڑا سخت گرم تھا, سوشل میڈیا کا بھی دور تھا, سو ایسی شکیں ختم کیوں کی گئیں؟
اصل میں جب آپ ایک چیز کو متنازع بناتے ہیں اور اگر ممبر پارلیمنٹ کا اختیار اگر آپ لے لیتے ہیں, آپ سپریم کورٹ وزیر اعظم کو 2 منٹ میں گھر بیچتا ہے, پھر وزیر کو ڈسکوالیفائی ایک کورٹ کرتا ہے, دوسرا اس کو بحال کرتا ہے, تو لہٰذا اب تو پارلیمنٹ کے لوگوں کو, اس لیے تو آپ لوگ ذرا ہم بیان دیکھتے ہیں کہ جب نئے انتخابات ہوں گے تو اگر وہ ایسی ترامیم مزید کریں گے کہ آئندہ بھی کوئی مسائل کوئی مشکلات نہ ہو, کیونکہ پاکستان میں یہی غیر یقینی کی صورت ہے. اور بدقسمتی سے اب جو پاکستان کی سیاست میں, جس طرح آپ نے اشارہ کیا کہ تین صوبوں میں وزراء اعلیٰ نہیں بن رہے, یہ بدقسمتی ہے کہ اتنی پولرائزیشن ہے, اتنی زیادہ وہ ایک سیاست میں بد اعتمادی آ گئی, الزامات کا سلسلہ آ گیا, نہ بیٹھتے ہیں لوگ ایک دوسرے کے ساتھ, نہ ایک دوسرے پہ اعتماد کرتے ہیں. تو یہی بدقسمتی اسی جو موجودہ ایک نظام بن گیا ہے اور پارلیمنٹ سے جو اختیارات لیے گئے ہیں, اور پھر پارلیمنٹ کے اندر عمران خان صاحب دو سال تک پارلیمنٹ نہیں گئے, لیکن جب فاٹا وال آ گیا پھر لوگوں نے یہ بھی کہا کہ عمران خان کو کسی نے بزور بھیجا ہے اس میں پارلیمنٹ میں, اور وہ اپنی تقریر کر کے وزیر اعظم کی تقریر سننے باہر آ گئے. یہ اگر ہمارے جنرل سلیمان پارلیمنٹ کو اتنی وقت دیتے ہیں, اتنی اہمیت دیتے ہیں, تو پھر کس طرح نظام چلے گا؟ دنیا میں تو اسی طرح نہیں ہوتا. دنیا میں تو ہم دیکھتے ہیں کہ وہاں پر وزیر اعظم بھی جاتے ہیں, وہاں پر لیڈر آف اپوزیشن بھی جاتے ہیں, لیکن اسی وجہ سے یہ خود پارلیمنٹ کے ممبر, شیخ رشید نے کتنی مرتبہ استعفیٰ دیا, کتنی مرتبہ اس نے کہا کل پارلیمنٹ ختم ہو رہا ہے, اور سب سے زیادہ پاکستان کے ٹی وی چینلوں پہ میں دیکھتا ہوں شیخ رشید ہی بیٹھا ہوتا ہے ہر جگہ. یہ مطلب کہ ایک مذاق سا بنا دیا ہے کچھ پولیٹیکل لیڈر نے اس سسٹم کو.
صحیح. طاہر خان صاحب, بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود رہے, آپ کے ہم ممنون ہیں. پروفیسر ایزی ہلالی صاحب نے ہمیں جوائن کیا ہے اور اسحار رانا صاحب نے, ان کا انالیسز لیتے ہیں. اسحار رانا صاحب, ذرا کے پی سے تو چکے پہلے ہمارے ساتھ طاہر خان صاحب تھے, وہاں پہ ایک سامنے آیا ایک ورژن, آپ ہمیں یہ کاغذات نامزدگی کا جو قضیہ ہے یہ کتنا سیریس ہو سکتا ہے ایک بات, اور سپریم کورٹ اس کو کس طرح سے احسن طریقے سے نمٹا سکتی ہے؟ کیا 2013 کا فارم جو ہے وہ ایک آرڈر کے ساتھ بحال کیا جا سکتا ہے؟ پارلیمنٹ اپنی جگہ پہ ایگزسٹ نہیں کرتی ہے؟ کیا چیزیں بن رہی ہیں یا پک رہی ہیں اس فارم کے پیچھے؟
دیکھیں, جو ایک تاثر بن گیا تھا کہ انتخابات لیٹ ہو جائیں گے یا انتخابات کو لیٹ کرنے کی کوشش ہو رہی ہے, اس میں دو چیزیں تھیں, ایک تو کاغذات نامزدگی کے فارم تھے اور دوسرے حلقہ بندیوں جو منسوخ ہو رہی تھی. اب آہستہ آہستہ یہ بات تو طے ہے کہ اس وقت سب سے زیادہ پریشر اگر کسی پہ ہے, پولیٹیشین سے بھی زیادہ, تو جوڈیشری کے اوپر ہے اور فوج کے اوپر ہے. آج ڈی جی آئی ایس پی آر نے اپنی پریس کانفرنس میں یہ بات کلیئر کی کہ فوج کو آپ نہ گھسیٹیں, اور فوج کا انتخابات سے کوئی تعلق نہیں ہے, اور جو بھی یہ رومرز پھیلائی جاتی ہیں ان کا فوج سے کوئی تعلق نہیں ہوتا. دوسری جانب جو عدلیہ تھی اس پہ بہت پریشر ہے, اور ایک عام تاثر جو بلڈ کرنے کی کوشش کی جا رہی ہے, اور یہ مسلم لیگ نون کے حلقے کر رہے ہیں کہ انتخابات لیٹ ہو جائیں گے, جس سے ان کے یہ تاثر وہ دینے میں کی کوشش کر رہے ہیں کہ دیکھیں ہم تو جیتنے کی پوزیشن میں ہیں اور ہمارا راستہ روکنے کے لیے انتخابات کو ملتوی کرنے کی کوشش ہو رہی ہے. اب جو عدالت نے فیصلہ لیا, بظاہر تو وہ ایک سمپل سا فیصلہ ہے کہ جی الیکشن پروسیس جو ہے وہ نہیں رکنا چاہیے, وہ چلتے رہنا چاہیے, اور اگر کاغذات نامزدگی کے حوالے سے کوئی بات بھی ہے تو اسے آگے جا کے دیکھا جا سکتا ہے. فی الحال تو جو یہ سسٹم ہے اس کو چلنا چاہیے, یہ رکنا نہیں چاہیے, کیونکہ اگر کاغذات نامزدگی والا معاملہ ہو جاتا تو آپ یہ سمجھیں کہ انتخابات کا سسٹم جو ہے وہ پہلے دن سے ہی التوا کا شکار ہو جاتا. یہ تو تھی ایک بات, اور دوسری بات یہ ہے کہ جو پنجاب کی مجموعی صورتحال ہے اس میں جو آپ جانتے ہیں, آپ خود میڈیا کے اہم حصہ ہیں, کہ میڈیا بڑا کردار ادا کرتا ہے چیزوں کو بنانے اور بگاڑنے میں. جو پچھلے کچھ دنوں سے ایک فضا بنی, وہ فضا یہ تھی کہ میاں نواز شریف صاحب کو ہمدردی ایک لاشعوری طور پہ میڈیا سے مل رہی تھی, کچھ پی ٹی آئی کی حماقتیں جو تھیں اور ان کی ناتجربہ کاری اور ان کا بچپنا جو تھا, اس کی وجہ سے بھی ایک تاثر یہ بنا کہ یہ امیچور لوگوں کا مجموعہ ہے اور ان میں ڈیسیژن پاور نہیں ہے اور ان میں سیاسی سوجھ بوجھ نہیں ہے. اس سے ایک ماحول بہرحال یہ بنا کہ عام تاثر یہ بنا کہ جی نون لیگ دیکھیں, بہرحال وہ کمپیکٹ جماعت ہے اور اس میں بڑی ڈیپتھ ہے اور ان کے فیصلوں میں بڑی جات ہے, جان ہے, اور شہباز شریف بڑا کوئک فیصلہ لیتے ہیں جبکہ پی ٹی آئی ہمیشہ کنفیوژن کا شکار رہتی ہے. لیکن یہ جو پچھلے تین چار دن سے صورتحال بنی ہے, جس میں اب لاہور کا جو ہاسپٹل ہے گردے کا, اس کے حوالے سے ڈاکٹر سعید کے حوالے سے, پھر کل شہباز شریف صاحب کی عدالت میں جس طرح
ہوئی
ہاں ہوئی, اور اس میں گو شہباز شریف صاحب جو اندر لوگ بیٹھے تھے, میں نے ان سے بھی سب سے رائے لی ہے, انہوں نے کہا کہ شہباز شریف صاحب نے خاصا बहादुरी से फेस किया अदालत को, लेकिन उन्हें बहुत सारी जगह एम्बेरसमेंट हुई, उनके पास जवाब नहीं थे, उनसे सवाल कुछ किया जाता था
और जवाब कुछ
जवाब एक जज्बाती जवाब देते थे, वो उसका टू द पॉइंट वो जवाब नहीं देते थे जो जो फिगर्स में या नंबर्स में वो सवाल किया जाता था।
तो यानी पॉलिटिकल प्रेशर्स उधर भी हैं दूसरी जमात के ऊपर अपने एमेच्योर फैसलों की वजह से है, अदालतों के ऊपर भी दबाव है, इदारों के ऊपर भी दबाव है। जरा प्रोफेसर एजी हिलाली साहब से बात करते हैं। प्रोफेसर साहब, आपका नुक्ता नज़र जो है कमूमी सूरत हाल खासतौर पर इलेक्शन के कंडक्ट में या उसके इनकाद के रेफरेंस में बन रही है, क्या तसव्वुर बनता है आपके सामने? जी
तो ये कोई इतनी खास सूरत हाल नहीं लग रही, क्योंकि ये तो तीसरी दुनिया में जहां कहीं भी इलेक्शन होते हैं तो एक हैजान खेजी सी, एक अफरत तफरी का सा आलम नजर आता है और चीजें जो है एक इंतशार किस्म की कैफियत में मुबतला होती नजर आती है। तो पाकिस्तान भी इन सारे मामलात से कोई इतना मुख्तलिफ नहीं है। हमारा पॉलिटिकल कल्चर बनने में अभी बड़ा वक्त चाहिए, उसमें सियासी बालगुनजरी, सियासी पुख्तगी, फिर उसके साथ साथ एक विजन होता है, एक तसव्वुर होता है उसका आना। हम ये देख रहे हैं कि जो ही इलेक्शन का वक्त करीब आ रहा है तो आपस में इल्जाम का जो ताबड़तोड़ हमले हैं वो शुरू हो चुके हैं, एक दूसरे के खिलाफ बहसानबाजियां, दुश्मनान तराजियां, और ये जो एक कोल्ड वार की सी, वर्ल्ड ऑफ वार भी कह सकते हैं अल्फाजों की, जो एक जंग कैसा जहां पैदा हो गया है, इसमें सियासी पुख्तगी नजर नहीं आ रही। सियासतदानों के दरमियान ठीक है बहुत सारे मामलात पॉलिसी मैटर्स में, नजरियाती मामलात में तसादम की शक्ल अख्तियार करते हैं, एक पॉलिटिकल क्रैशेज होते हैं, महजब दुनिया में भी होते हैं जिनको हम जमहूरी दुनिया कहते हैं, लेकिन ये जो यहाँ पे एक तसादम का साथ तसव्वुर पैदा होता नजर आता है और सियासी जमातें और सियासी कायदीन आपस में यूं लगते हैं कि जैसे बहुत बड़े मुखालिफ अनासर हों जिनके अंदर तहमल बर्दाश्त बुर्दवारी का कोई अंसर नजर नहीं आता, और अपने आप को इन्होंने बिल्कुल और अपने वर्कर्स को भी ढीला छोड़ा हुआ है। एक कोड ऑफ कंडक्ट होना चाहिए, इलेक्शन कमीशन को ऐसे जाब्ते लाने चाहिए, अगर नहीं है तो इनकी लेजिस्लेशन करानी चाहिए। फिर एक बात जो सबसे बड़ी है, बहुत बड़ी मजाक सा लगता है पाकिस्तान के सियासी कल्चर में कि एक रस्म बन गई है कि जिसके वो केयर टेकर गवर्नमेंट बननी है, तो ये तो इनकी अपनी बदनज़मी है सियासतदानों की, सियासी जमातों की,
और अपने आप को
हुकूमतें बनती हैं अमेरिका में, ब्रिटेन में या दूसरे मुल्कों में, वहां पे एक बुरी सी हुकूमत बनती है, आपस में मिलजुल के होती है, ओपोजिशन के लोग होते हैं और सिटिंग गवर्नमेंट के लोग होते हैं, वो इलेक्शन
अगेन अपने आप को जाहिर एक
फिर इलेक्शन कमीशन कराता है,
एतमाद वाला इदारा साबित करने के लिए जरूरी होगा कि पॉलिटिकल इंस्टीट्यूशन के ऊपर भी भरोसा किया जा सकता है। सो एक दूसरे पे भी ट्रस्ट करें और एक ट्रस्ट और जो वोट को इज्जत देने की बात होती है, सो तमाम लीडर्स जो हैं काश उनकी तरफ से एक पैगाम वाजे तौर पे जारी हो कि हम अपने तमाम उम्मीदवारों को, अपने तमाम वोटरों को, हत्ता के जो इंतजामिया है इलेक्शन कराने वाली उसके अंदर भी अपने लिए हिमायत रखने वालों से दरख्वास्त कर दें कि वो वोट के तकद्दस का ख्याल करें। ज़बरदस्ती नहीं होना चाहिए, धौंस धांधली नहीं होनी चाहिए, तो हर तरह पे हर सतह पे उसको डिस्करेज होना चाहिए। अब ज़रा जैसे राणा साहब ने तो पंजाब के अंदर एक जनरल एक जो मोमेंटम बन रहा है उसका जिक्र किया है, खैबर पख्तूनख्वा में क्या सूरत हाल है? क्या जो इनकम जो गवर्नमेंट थी इनकम्बेंसी फैक्टर पीटीआई को नुकसान पहुँचा रहा है, बाकी मुखालिफ जमातें किस हद तक तैयार हैं या वो रीगेन करती हुई नजर आती हैं, खासतौर पर अवामी नेशनल पार्टी, क्या सूरत हाल है अभी इब्तदाई मरहले पे?
देखिए खैबर पख्तूनख्वा की सूरत हाल उसी तरह ही गंभीर और पेचीदा है जैसे आप पंजाब और बलूचिस्तान की सूरत हाल को देख रहे हैं। यहाँ पे जो तसव्वुर किया जा रहा था कि गवर्नेंस बड़ी जबरदस्त है, ऐसे ऐसे एक्शन लिए गए हैं और प्रोग्राम लाए गए हैं जो बड़े मसाली हैं, वो सारे एक रेत का पहाड़ था जो हवा के झोंके से आते ही सारा कुछ जो है वो बराबर हो गया, वो चीजें नजर नहीं आ रही। मीडिया ने इन लोगों को बड़ा सहारा दिया था, बड़ा इनको ताकत दी और उसके साथ इनके अंदर एक कॉन्फिडेंस भी लेके आए, लेकिन ये उसको अफोर्ड नहीं कर सके, मैच्योर नहीं कर सके। चीजें उतनी हुई नहीं जितना शोर मचाया गया, तो वो दूसरी पार्टी को सर्टनली जो रीजनल पार्टी थी, चाहे उसमें अवामी नेशनल पार्टी आती है, जे यू आई फजल रहमान ग्रुप है, जमात इस्लामी है, पीपल्स पार्टी है, मुस्लिम लीग है, और इस तरह के जो फंक्शनल ग्रुप है जिसमें आपका शेर सब भी कौमी वतन पार्टी आती है, इन सबको स्पेस मिली है। और वो स्पेस इसलिए मिली है कि जिस तरह चीजों को एड्रेस होना चाहिए था और जिस तरह तरक्याती कामों के सम्राट लोगों तक पहुंचने चाहिए थे,
वो नहीं पहुंच पाए,
चीजें उस तरह नहीं आ सकी, लोग ऑन पावर नहीं हो सके। तो खैबर पख्तूनख्वा के अंदर जो आप दे हम आपने जो सवाल किया उसकी नापुख्तगी ये भी देख रहे हैं कि आपस में एक कंसेंसस नहीं हो सका, अब मीन के एक सफा के राय से एक केयर टेकर बंदा नहीं सामने लाया जा सका,
बिल्कुल मैच्योरिटी है यार, आ जाना चाहिए थे इत्तेफाक राय से।
ऊपर कमेटियां बन रही हैं, बात चलते चलते हो सकता है कि इलेक्शन कमीशन तक चले जाए। तो ये वो बदएतमादी की फजा है जो पंजाब में भी नजर आ रही है, खैबर पख्तूनख्वा में भी और बलोचिस्तान में भी
नजर आ
रही है। चीजें हमारी सियासी पुख्तगी को नहीं एड्रेस कर रही,
ना उसको जाहिर करती है।
अंदरूनी इंतजार है, सियासी कायदीन को अपनी शिकस्त ये माननी चाहिए कि उनके अंदर वो बसारत या वो सियासी मामला फहमी नहीं है जो होनी चाहिए।
exactly. मैं राणा साहब को जरा ऑन बोर्ड लेना चाहूंगा।
दूसरे जब अदारे करेंगे तो इनकी क्या साख रह जाती है, क्या इनका वकार रह जाता है, तो ये एक बहुत बड़ा चैलेंज है। और
उसको राणा साहब मैं आपसे ये पूछना चाहूंगा, एक और आज है पाकिस्तान की एक अदालत ने कुछ इश्यूज जारी किए हैं जो रेलेवेंट डिपार्टमेंट्स है सरकारी की, जो फेसबुक और सोशल मीडिया है वहाँ पे जाली अकाउंट से बनाई गई आईडीज वो इंतखाबात पे असर अंदाज हो सकती है, फेक इन्फॉर्मेशन के जरिए, प्रोपेगेंडे के जरिए। सो और फेसबुक को ऑलरेडी इस तरह के सवालात का सामना है कि उसके प्लेटफॉर्म को रूस ने और इंटरनेशनल जो इदारे या फॉरेन एजेंट्स हैं वो मिसयूज कर रहे हैं ताकि इंतखाबात पे असरअंदाज होने के लिए। तो पाकिस्तान के लिए तो ये बड़ी हाईटेक डिबेट होगी, लेकिन खैर इस जानिब कुछ है तवज्जो नजर और इस नोटिस के बाद कुछ तदारुक हो सकेगा इस बारे में?
अगर आप मुझे थोड़ा सा मौका दें तो मैं बयान कर दूं कि फैब्रिक का ये जो साइबर टेक्नोलॉजी का जो कमाल आ रहा है, यहाँ सोशल मीडिया जिस अंदाज में पाकिस्तान में डेवलप हुआ है और इसके नतीजे में जो बहुत सारी चीजें हमें एक मूवमेंट की सूरत में नजर आती हैं,
इसमें
बहुत सारे काम इसमें मुस्बत हुए हैं, सारे शायद इंतजार पसंदी की तरफ जा रहे हैं जो हमारी सियासी और समाजी जिंदगी के इंतजार को
ज्यादा नुमाया कर रही
है। और इसके लिए कोई अभी मजबूत तरीके में ठोस बुनियादों पर जाब्ता अखलाक सामने नहीं आया। और हर सियासी जमात ने, मैं ये बात बड़े वसूख जराय से बता रहा हूँ आपको और कह रहा हूँ, हर सियासी जमात ने और खसूसन दो चार जमातों ने तो हजारों लोगों को तैयार किया हुआ है एक बटालियन के तौर पर
और सोशल मीडिया प्रोपेगेंडा के लिए। जी इशारा राणा साहब को जरा अब उनका नुकता नजर भी प्लीज लेने दीजिएगा। इशारा राणा साहब
हेलो।
जी राणा साहब
मैं ये कह रहा हूँ कि आज DGISPR ने भी सोशल मीडिया के हवाले से बात की है और उन्होंने तंबीह की है कि वो ऐसे अकाउंट होल्डर के खिलाफ और ऐसे लोगों के खिलाफ एक्शन भी लेंगे और बल्कि बड़ा संजीदगी से उन्हें मॉनिटर किया जा रहा है। दूसरी तरफ आपने जिस अदालत का कहा है उन्होंने भी ये कहा है, देखिए आने वाले दिन को बताऊं मैं आपको पहले, चूंकि मैं एक आप जानते हैं प्रोफेशनल साथी हूं और मैं सारा दिन खबरों में रहता हूं और खबरों से हम कुछ चीजों को ना पहले स्मेल कर लेते हैं। आने वाले दिनों में इतनी गंदगी फैलने वाली है पाकिस्तान में, पाकिस्तानी सियासत में, कि आप सोच नहीं सकते। आज दोनों तरफ से PTI की तरफ से भी और मुस्लिम लीग नून की तरफ से भी एक दूसरे की किरदार कुशी के हवाले से बाकायदा सेल काम कर रहे हैं। उन सेल्स ने बकायदा डॉक्यूमेंट्रीज, बकायदा वीडियोज, बकायदा जो प्रिंट कंटेंट, इतना कुछ तैयार किया हुआ है कि आप सर पकड़ के बैठ जाएंगे आने वाले दिनों में। इतनी इतनी गलाजत पाकिस्तानी सियासत में आने वाली है और इस गलाजत का सबसे जो खौफनाक पहलू है वो ये है कि फेसबुक हो, वो क्या इंस्टा हो, वो ट्विटर हो, इस पे ये बकायदा जो दोनों जमातें हैं उन्होंने अपने सेल बनाए हैं जिन्होंने फेक अकाउंट के जरिए اب یہ ساری چیزیں جو ہیں پھیلنی ہیں اور پھیلانے کی
اسی کے لیے. لیکن خیر یہ ایک نوٹس لیا گیا, دیکھنا یہ کہ اب پاکستان کے ادارے کتنے اہل ہیں کہ اس چیز کو وہ پیشگی روک سکیں, خاص طور پہ اس کی سکریننگ کر سکیں, ایس سی آئی ڈیز کو بلاک کروا سکیں. مائک زکربرگ سے رابطہ کرنے کے لیے کہا گیا ہے کورٹ کی جانب سے. بہت شکریہ آپ کا احسان رانا صاحب, آپ ہمارے ساتھ تھے. اظہیر علی صاحب آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. اور اسی ریفرنس میں سامنے یہ بتاتے چلیں کہ ریحام خان عمران خان کی سابق اہلیہ, ان کی بھی ایک کتاب جلد متوقع ہے کہ وہ پرنٹ ہو کے مارکیٹ میں آئے گی. اور مارکیٹ میں آنے سے پہلے اس کے اوپر کافی تنازعات ہیں, اور اس کا جو مینیوسکرپٹ ہے بعض لوگوں نے پڑھا ہے, وہ میڈیا کے اوپر اس پہ بیٹھ کے بات کر رہی ہیں. بعض لوگوں کا خیال ہے کہ عمران خان کے لیے اس میں خاصے چیلنجز ہو سکتے ہیں, اور بعض لوگ یہ سمجھتے ہیں کہ وہ اس طرح ان کی پوری زندگی اس طرح کے اسکینڈل سے گزری ہے اور کچھ زیادہ فرق نہیں پڑے گا. سو ایک بریک, بلکہ آپ کو بتا دیں یہ پروگرام آپ وائس امریکہ واشنگٹن سے براہ راست سن رہے ہیں, اور میں ہوں اسد حسن, پروڈیوسر ہے ہمارے ساتھ اسفر امام. اور پروگرام کے اس آخری سیگمنٹ میں ہم بات کرتے ہیں ایک انٹرنیشنل ڈیولپمنٹ ہے. اسرائیل کے وزیر اعظم بنجامن نیتن یاہو وہ تین اہم یورپی ملکوں کے دورے کے اوپر ہیں, جہاں وہ ایران کے ساتھ بین الاقوامی کمیونٹی کا ورلڈ پاورز کا جو اس کے جوہری پروگرام کے اوپر معاہدہ ہوا تھا اس میں تبدیلیوں کے لیے, اس میں امینڈمنٹس کے لیے وہ حمایت حاصل کر رہی ہیں. انگلا مرکل کے ساتھ ملاقات کے بعد وہ لندن اور فرانس جائیں گے. کتنا افیکٹو ہو سکتا ہے ان کا دورہ, امریکہ آلریڈی اس معاہدے سے باہر نکل چکا ہے. کوئک انالیسس کے لیے ہم جائیں گے, لارڈ نذیر احمد صاحب ہمارے ساتھ ہیں اس وقت برطانیہ سے, انہوں نے ہمیں جوائن کیا ہے. لارڈ صاحب بہت شکریہ آپ کا, کیا انالیسز ہے آپ کا, نیتن یاہو صاحب کس حد تک کامیاب ہو سکتے ہیں ایران معاہدے سے باقی دنیا کو بھی نکالنے کے لیے یا اس میں ترمیم پر قائل کرنے کے لیے؟
میرے خیال میں نیتن یاہو کا یہ جو دورہ ہے یہ بالکل کامیاب نہیں ہو سکتا, کیونکہ چاہے جائے آج انہوں نے مرکل کے ساتھ بون میں میٹنگ بھی کی ہے, اور کل وہ فرانس آ رہے ہیں جہاں پہ فرینچ پریزیڈنٹ سے ملاقات کریں گے, وینسڈے کو ٹریزا مے کے ساتھ ملاقات کریں گے. لیکن پہلے بھی آپ کو بتایا کہ جو آکیپائیڈ ٹیریٹریز کے اندر اللیگل سیٹلمنٹس ہیں اس کے حوالے سے جرمن بھی اور فرینچ برٹش بھی کچھ حد تک اپنا ویو ایکسپریس کر چکے ہیں, لیکن ایران کے حوالے سے جو پریشر ڈالنا چاہتے ہیں نیتن یاہو, اور وہ چاہتے ہیں کہ یہ بھی جو نیوکلیئر ڈیل ہے یہ تین ممالک اس سے بیک آؤٹ ہو جائیں, یہ میرے خیال میں اس وزٹ پہ.
لیکن کیا گراؤنڈ بنا سکتے ہیں اس کے لیے؟ اور آلریڈی وہاں پہ انگلینڈ کے اندر اور فرانس کے اندر, جرمنی کے اندر, یہ تین بڑے ملک ہیں یورپ کے, وہاں اس مناسبت سے کوئی بحث مباحثہ ہو رہا ہے, کوئی کیمپین چل رہی ہے؟
نہیں, بالکل نہیں ہو رہا, بلکہ میں سمجھتا ہوں کہ یہ زیادہ تو ان کے جو وار کرائمز انہوں نے غزہ میں کیے ہیں, تقریباً 12-13 ہزار لوگ زخمی ہیں, 150 سے زیادہ لوگ شہید ہوئے ہیں, اور جو ظلم غزہ کے اندر آکیپائیڈ ٹیریٹریز کے اندر جو ہوا ہے وہ بحث یہاں پہ چل رہی ہے, یہاں پارلیمنٹ کے اندر بھی ڈیبیٹ چل رہا ہے, اور جو سیاسی لوگ ہیں وہ بھی
ویسٹ کے اپنے انٹرسٹ کیا کہتے ہیں ایران کے ساتھ, کس طرح کے اس کے روابط یا معاہدے ہیں جو اسے اس معاہدے سے نہ نکلنے کے لیے قائل کرتے ہیں؟
دیکھیں, ویسٹ کے پوٹینشیل تو ہو سکتے ہیں, لیکن یہ جو ہے زیادہ میرے خیال میں مڈل ایسٹ کے امن کے حوالے سے زیادہ انٹرسٹ ہے, کیونکہ برطانیہ, جرمنی اور فرانس یہ سمجھتے ہیں کہ اس ڈیل سے نکلنے میں کے بعد ایران زیادہ ڈینجرس ہو سکتا ہے, کیونکہ اگر وہ پھر تو نیوکلیئر ویپنز, دیکھیں آلریڈی دنیا جو ہے وہ ڈیوائیڈڈ ہے, رشیا اور چائنا ایران کو سپورٹ کر رہے ہیں, اور اگر یورپ نکل بھی جائے تو پھر کیا ہوگا؟
ٹھیک ہے, لیکن امریکہ دیکھیں آلریڈی نکل چکا ہے, اور امریکہ اہم اتحادی یورپی ملکوں کا, تو امریکہ کے اس معاہدے سے نکلنے نے کیا وہاں پہ سوچ پہ کوئی فرق ڈالا ہے؟ کم از کم کوئی ابتدائی بحث اس معاملے پہ ہوئی ہے؟
جی, اس کو اگر آپ دیکھیں تو امریکہ تو اپنے جو دوست ممالک ہیں ان کے اوپر تو ٹیرفز بھی سٹیل کے اوپر, الومینیم کے اوپر ٹریڈ ٹیرفز لگا رہا ہے, تو امریکہ کی جو موجودہ ایڈمنسٹریشن ہے ان کے, میں نہیں سمجھتا ہوں کہ وہ کلوز چاہے جائے اتحادی ہیں, سارا کچھ ہے وقتی طور پہ, लेकिन मेरे ख्याल में वो इतनी सपोर्ट नहीं रही यूरोप के अंदर।
लेकिन बहुत सारे मुबसरीन ये समझते हैं कि यूरोप एक एक्सट्रीम पोजीशन नहीं लेगा, अगर उसको ईरान और अमेरिका में से किसी एक का इंतखाब करना है तो वो अमेरिका का करेगा। अल्टीमेटली वो फिर ईरान पे दबाव आ गया कि आप कुछ ना कुछ अपने मुआहदे के अंदर तब्दीलियों या लचक के लिए तैयार हो।
ये बिल्कुल दुरुस्त है। मेरे ख्याल में जो अगर ये डिसाइड करना पड़ा कि यूरोप ईरान के साथ है या अमेरिका, तो जाहिर है अमेरिका के साथ होगा। लेकिन मेरे ख्याल में जो मौजूदा सूरत हाल है, यूरोप कोशिश करेगा कि वो अमेरिका के को जो है वो पर्सुएड करे कि ये तरीका जो है वो ठीक नहीं है, क्योंकि पूरी रीजनर न्यूक्लियर वेपन्स में यूएई भी बनाएगा, फिर सऊदी अरेबिया भी न्यूक्लियर वेपन्स बनाएगा,
पूरी लैंडस्केप उसमें बदल सकती है। बेहद शुक्रिया लॉर्ड नज़ीर अहमद साहब, आपने हमारे लिए वक्त निकाला, आप हमारे साथ थे, और प्रोग्राम हम सामिन यहाँ पे खत्म करेंगे। प्रोड्यूसर थे असफर इमाम, असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के वाकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
सदाए जहां वॉइस ऑफ अमेरिका और रेडियो न्यूज नेटवर्क की मुश्तरका पेशकश। हमें उम्मीद है आप हमारा ये प्रोग्राम बाकायदगी से सुनते हैं। आपको सदाए जहां कैसा लगता है, राय दीजिए। ईमेल एड्रेस आपको बताते हैं sejradio@voanews.com, और खत लिखने के लिए हमारा पता है प्रोग्राम सदाए जहां, पोस्ट बॉक्स 1399, इस्लामाबाद।
जहां अमरीका में आतिशी असलहे के बारे में आगही पैदा करने का दिन हर साल 2 जून को मनाया जाता है। इस सालाना तकरीब में अमरीका भर से आने वाले लोग नारंगी रंग का लिबास पहनकर शिरकत करते हैं, जिसका मकसद हथियारों से किए जाने वाले तशद्दुद को ख़त्म करने और उससे जांबर होने वालों के साथ यकजहती का इजहार करना है। इस बारे में वाशिंगटन से जिल क्रैग ने एक रिपोर्ट भेजी है। वो बताती हैं कि वाशिंगटन डीसी के एनाकोस्टिया पार्क में गोया नारंगी रंग का एक समंदर था, जिसमें वो एक्टिविस्ट, सियासतदान और कम्युनिटी के अरकान शामिल थे जो गन वायलेंस से बचाने वालों को खिराज तहसीन पेश कर रहे थे। वाशिंगटन डीसी में इस तकरीब की एक मुंतजिम सैरा डिकॉशियस ने कहा,
एंड इट्स टू रेज अवेयरनेस अबाउट गन वायलेंस व्हिच वी नो इज एट लेवल्स दैट are unacceptably high in our country, in our cities, in our communities, particularly in Washington DC.
وہ کہہ رہی ہیں اس تقریب کا مقصد ہتھیاروں سے تشدد کے بارے میں آگہی پیدا کرنا ہے، جو ہم جانتے ہیں کہ ہمارے ملک میں ناقابل قبول حد تک بلند ہے، ہمارے شہروں میں اور ہماری کمیونٹیز میں۔ خاص طور سے یہاں واشنگٹن ڈی سی میں ہم نے گن وائلنس میں اضافہ دیکھا ہے۔ گزشتہ ویکینڈ پر 14 افراد کو گولیوں کا نشانہ بنایا گیا، جن میں سے 4 جانبر نہ ہو سکے۔ سامن، ویئر اورنج یعنی نارنجی لباس پہننے کی اس مہم کا آغاز سن 2013 میں ایک 15 سالہ لڑکی کے گولی لگنے سے ہلاک ہونے کے بعد کیا گیا تھا۔ اس واقعے سے 2 ہفتے پہلے اس لڑکی نے صدر اوباما کی دوسری حلف برداری کی تقریب کی پریڈ میں شرکت کی تھی۔ اس کی کلاس کے بچوں نے اس کی زندگی کو خراج عقیدت پیش کرنے کے لیے نارنجی رنگ کے کپڑے پہنے تھے۔ یہ وہ رنگ ہے جو شکاری جنگل میں خود کو محفوظ رکھنے کے لیے پہنتے ہیں۔ واشنگٹن ڈی سی کی کونسل کے ایک ممبر چارلز ایلن نے کہا،
I was on the scene of a triple shooting just the other day where there were bloody pants left on the street, blood still on the sidewalk from a shooting and neighbors were walking by it.
وہ کہہ رہے ہیں، حال ہی میں میں ایک ایسی سڑک پر تھا جہاں شوٹنگ کے 3 واقعات ہوئے تھے۔ خون میں رنگے ہوئے کپڑے سڑک پر پڑے تھے، فٹ پاتھ پر خون اب تک جمع ہوا تھا، اور علاقے کے رہنے والے وہاں سے گزر رہے تھے۔ یہ چیز مجھے بتاتی ہے کہ اس تشدد کے لیے قبولیت کی ایک سطح موجود ہے، اور یہی بات ناقابل قبول ہے۔ سامعین، اگرچہ اس تقریب میں سیاسی رنگ بھی تھا، لیکن آنے والے کچھ لوگوں کے لیے کمیونٹی میں احساس پیدا کرنا سب سے اہم تھا۔ تمارکنگ گولیوں کے تشدد سے بچ جانے والوں میں شامل ہیں.
It, in some ways it's a celebratory event where so much of the other work that we do is
میرے خیال میں یہ ایک نظر آنے والی تقریب ہے. اگرچہ ہم اور بہت سارا کام جو کرتے ہیں وہ انتہائی منظم ہے اور لابنگ اور دیگر امور پر مرکوز ہے, لیکن یہاں ہمیں ایک دوسرے کو جاننے کا ایک موقع بھی ملتا ہے. یہ تقریب ان سینکڑوں اجتماعات, ریلیز, باربیکیوز اور مارچز میں سے ایک تھی جو جون کے ابتدائی 3 دنوں میں امریکہ بھر میں منعقد کیے جاتے ہیں. شہناز عزیز, اردو, وائس آف امریکہ, واشنگٹن.
آواز دوست انعامی مقابلہ, میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں, urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے, میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353, یعنی 1353, اسلام آباد, پاکستان.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ, میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.